यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म टीकाराम सुनार। शुरूमा प्रमुख समाचार। आगामी माघ 9 गते निर्वाचन हुने राष्ट्रिय सभा सदस्यको 18 पदका लागि 45 जनाको उम्मेद्वारी दर्ता। यही पुस 23 गतेका लागि बोलाइएको नेकपा केन्द्रीय कमिटी बैठक आगामी माघ 15 गतेसम्मका लागि स्थगित गर्ने नेकपा सचिवालयको निर्णय। निजगढ़ हेटौडा भरतपुर विद्युतीय रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन डीपीआर निर्माणका लागि सम्झौता र अफ्रिकी राष्ट्र बुर्किना फासोमा भएको यात्रुबस दुर्घटनामा 14 जनाको मृत्यु। समाचार अब विस्तारमा। राष्ट्रिय सभा सदस्यको 18 पदका लागि आगामी माघ 9 गते हुने निर्वाचनमा 45 जनाको उम्मेद्वारी परेको छ। निर्वाचनका लागि मुलुकका 7 प्रदेशमा आज बिहान 10 देखि अपरान्न 3 बजेसम्म मनोनयन पत्र दर्ता शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद गौतमले जानकारी दिनुभयो। निर्वाचन आयोगका अनुसार प्रदेश नम्बर 1 महिला, दलित र अन्य समूहका 1-1 पदका लागि 3-3 जनाको उम्मेद्वारी परेको छ। प्रदेश नम्बर 2 महिला, दलित, अल्पसंख्यक र अन्य समूहका 1-1 पदका लागि 2-2 जनाले उम्मेद्वारी दर्ता गराउनु भएको छ। प्रदेश नम्बर 3 महिला र अन्य समूहका 1-1 पदका लागि 3-3 को उम्मेद्वारी दर्ता भएको छ। गण्डकी प्रदेश मा महिला र अन्य समूहका 1-1 पदका लागि महिलातर्फ 2 र अन्य समूहतर्फ 3 जनाले उम्मेद्वारी दर्ता गराउनु भएको छ। प्रदेश नम्बर 5 महिला 1, अल्पसंख्यक 1 र अन्य समूहका 1-1 पदका लागि क्रमशः 2, 3 र 4 जनाको उम्मेद्वारी परेको छ। कर्णाली प्रदेशमा रिक्त हुने महिला 1 र अन्य समूहको 1 पदका लागि 2-2 जनाले उम्मेद्वारी दर्ता गराउनु भएको निर्वाचन आयोगले जनाएको छ। सुदूरपश्चिम प्रदेशमा महिला र अन्य समूहका 1-1 पदका लागि 2-2 जनाको उम्मेद्वारी परेको छ। 59 सदस्यीय राष्ट्रिय सभाका 19 जनाको आगामी फागुन 20 गते पदावधि सकिँदैछ। पदावधि सकिने मध्ये 1 सदस्य राष्ट्रपतिबाट मनोनित गरिनेछन्। नेपाल कम्युनिष्ट पार्टी नेकपाको यही पुस 23 गतेदेखि शुरू हुने केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाठारमा बसेको नेपाल कम्युनिष्ट पार्टी सचिवालय बैठकले आगामी माघ 9 हुने राष्ट्रिय सभाको निर्वाचनमा जुट्नुपर्ने भएकाले केन्द्रीय कमिटी बैठक सारिएको नेकपाले जनाएको छ। सचिवालय बैठकले केन्द्रीय कमिटिको बैठक आगामी माघ 15 गतेलाई बोलाउने निर्णय गरेको छ। प्रतिनिधि सभा महिला तथा सामाजिक समितिको आज सिंहदरबारमा बसेको बैठकले ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063 को पहिलो संशोधन विधेयक सर्वसम्मतिले पारित गरेको छ। विधेयकमा राज्यले ज्येष्ठ नागरिकको ज्ञान, सिप, अनुभव तथा पुस्ता हस्तान्तरण गराउन सक्ने व्यवस्था गरेको छ भने सो उपलब्ध गराउने विषय ज्येष्ठ नागरिकको कर्तव्य भएको उल्लेख गरिएको छ। संसदीय सुनवाई समितिले न्याय परिषदमा नवनियुक्त सदस्य अधिवक्ता लक्ष्मी बहादुर निराला खड्कालाई सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। समितिको सिंहदरबारमा आज बसेको बैठकमा संसदीय सुनवाई समिति समक्ष प्रस्तुत हुँदै अधिवक्ता निरालाले न्याय क्षेत्रको विश्वसनीयता वृद्धिका लागि आफू सदैव क्रियाशील रहेको बताउँदै न्याय परिषदलाई स्वच्छ र पारदर्शी बनाउन लागिपर्ने बताउनुभयो। उहाँले विकृति र विसंगतिका विरूद्धको लड़ाईमा आफू नडगमगाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले अधिवक्ता लक्ष्मी बहादुर निराला खड्कालाई न्याय परिषद सदस्यमा नियुक्त गर्नुभएको हो। दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा सांसदहरूले कर्मचारी अभावका कारण स्थानीय तहले विकास बजेट खर्च गर्न नसकेको बताउनु भएको छ। बैठकमा सांसद दिनानाथ शर्माले योजना कार्यान्वयन गर्ने र बजेटको निकासा दिने कर्मचारी अभावका कारण स्थानीय तहमा गएको विकास बजेट खर्च हुन नसकेको बताउनुभयो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले प्रदेश लोकसेवा आयोगको कार्यविधि सम्बन्धी कानून निर्माण हुन ढिलाइ भएका कारण कर्मचारी व्यवस्थापनमा समस्या देखिएको बताउनुभयो। मेची महाकाली विद्युतीय रेलमार्ग अन्तर्गत निजगढ़ हेटौडा भरतपुर सड़क खण्डको विस्तृत परियोजना प्रतिवेदन डीपीआर निर्माणको सम्झौता भएको छ। रेल विभाग र परामर्शदाता एक कम्पनी बीच डीपीआर सम्झौता भएको हो। 15 महिनाभित्रमा डीपीआर सम्पन्न गर्ने गरी परामर्शदातासँग सम्झौता गरिएको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिनुभयो। नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले राष्ट्रिय राजनीतिमा सत्तारूढ दल नेकपाको जिम्मेवारी बढ़दै गएको बताउनु भएको छ। प्रेस संगठन कञ्चनपुरले आज भीमदत्त नगरमा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले आसन्न राष्ट्रिय सभा निर्वाचनमा नेकपाको शक्ति वृद्धि हुने दावी गर्नुभयो। नेता नेपालले नेपाल भ्रमण वर्ष 2020 सफल बनाउन मुलुकका सबै प्रदेशहरूले आफ्नो विशेषतालाई पर्यटक सामू पुर्याउन पहल गर्नुपर्नेमा जोड़ दिनुभयो। सरकारले चिनी मिल संचालकहरूबाट किसानहरूको बाँकी बक्यौता असूल गर्न निर्देशन दिएसँगै किसानहरूको बक्यौता रकम तिर्न मिल संचालकहरू तयार भएका छन्। सरकारसँग सम्झौता गरेर मिल संचालकहरूले उखु किसानको बक्यौता रकम तिर्ने प्रतिबद्धता जनाएसँगै आफूहरूको बाँकी बक्यौता प्राप्त हुने आशा लिएर विरोधका लागि काठमाडौँ आएका उखु किसानहरू घर फर्केका छन्। यसै सन्दर्भमा हामीले सरकारसँग चिनी मिल संचालकहरूले गरेको सम्झौता कार्यान्वयन हुनेमा कतिको विश्वस्त हुनुहुन्छ भनी रौतहटका केही किसानलाई सोधेका छौं।
गढीमा एकदम खुसी लाग्यो, हामीहरू अर्को युवा पठाउने हामीले हु गरेका थिए, फेरि हाम्रो पेमेन्ट पनि रुकेको थियो, अब सुनिरहेछु पेमेन्ट पनि हुन्छ रे, त्यो पनि सुनेर खुसी लाग्यो, अब पेमेन्ट हुन्छ, हामीहरूले उनको अब यही चिनी मिलमा दिनेवाला, अब हामीहरूले त आन्दोलनमा कहाँ गएर के गर्यौँ, अहिलेसम्म त अब अवस्था यस्तो छ, सुनिरहेछु कि चालु हुन्छ भनेर पेमेन्ट हुन्छ, यो कारणले मैले खुसी छु।
मिल्ला याद गढीमा चार सरकारको निर्णय गर्दाखेरि सम्झौता उठेको छ, पेमेन्ट दिन मिल चालु यो राम्रो कुरो हो,
सम्झौता छ नि, कहिले काहीँ कागज मात्र सीमित हुन्छ तर व्यवहारमा लागू हुँदैन, त्यस्तो नहोस् व्यवहारमा लागू होस्, हामी त्यसमा खुसी छौँ।
नरेन्द्र यादव, गढीमै नगरपालिका सुन्दरपुर धार, किसानहरू मार्गमा बसिरहेछ, जुनको किसानहरूको पैसा पाइँदैन समय समयमा, चिनी मिल बन्द भएको हो, पहिलाको बाँकी भर्कआउट गर्नुपर्ने हो तर गरेको छैन, अब सुन्दा त खुसी लागेको छ तर पहिलाको पेमेन्ट नपाएको हुनाले दुखी लाग्यो।
रामदेव तुलसी ठाकुर, कुकु चाहिँ दिए अनि अहिलेसम्म भुक्तानी भएको छैन, अब त सम्झौता गरेर चाहिँ भुक्तानी दिनुपर्ने हो।
अनुसारी हो गढीमा यो राम्रो भयो, किसानको लागि एकदम ठिक भयो, तर उखु किसानले अब रोप्छ त्यो भुक्तानी पाएपछि झन् राम्रो हुन्छ, कागजमा त देखिरहेछु व्यवहारमा त सात दिनमा हुन्छ, त्यो किसानहरू एकदम धेरै खुसी हुन्छ।
गृहमन्त्री रामबहादुर थापा चीनको राजधानी बेजिङ प्रस्थान गर्नुभएको छ। चीनको पब्लिक सेक्युरिटी मिनिस्ट्रीको निमन्त्रणामा छ दिने चीन भ्रमणका क्रममा उहाँ बेजिङ प्रस्थान गर्नुभएको हो। भ्रमणका क्रममा चीनका जनसुरक्षा मन्त्री तथा उच्च सरकारी अधिकारी तथा चिनिया कम्युनिष्ट पार्टीका नेतासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। दलित सांसदहरूले सहभागितामूलक लोकतन्त्र स्थापनाको आन्दोलन अझै जारी रहेको बताउनु भएको छ। क्रियाशील दलित पत्रकार संघ नेपालद्वारा आज काठमाडौँमा आयोजित मीडियामा दलित सांसद विषय कार्यक्रममा सहभागी सांसदहरूले सबै जात जाति मिलेर व्यवस्था परिवर्तन गरे पनि अहिले जातीय विशिष्टतालाई छोडेर वर्गको मात्र कुरा उठ्नु चिन्ताको विषय भएको बताउनुभयो। कार्यक्रममा नेपाली कांग्रेसका नेता मानबहादुर विश्वकर्माले लामो त्याग र बलिदानीबाट प्राप्त उपलब्धि जोगाउन कठिन हुने अवस्था आएको बताउनुभयो। नेकपाका नेता छविलाल विश्वकर्माले सत्ता र व्यवस्था परिवर्तन सत्तामा भइरहनेहरूका लागि मात्रै नभई सबै वर्ग समुदायका लागि हुनुपर्ने भन्दै खबरदारी जरूरी रहेको बताउनुभयो। कांग्रेस नेता मीन विश्वकर्माले पत्रकारिता मजबूत र भरपर्दो भएमा लोकतन्त्र पनि बलियो हुने भएकाले विचारको विनिमय गर्ने मीडिया पनि समावेशी हुन जरूरी रहेको धारणा राख्नुभयो। कार्यक्रममा सांसद आशा कुमारी विक, प्रकाश रसाइली स्नेही, अञ्जना विशंखे, दुर्गा विश्वकर्मा, लक्ष्मी परियार, दुर्गा कुमारी विश्वकर्मा, विमला विश्वकर्मा, पार्वती कुमारी विसुङ्खे, खेमराज नेपाली लगायतले संसदमा आफूहरूले बोलेको कुरा मीडियाले नसमेटेको भन्दै गुनासो गर्नुभयो। नेकपाका नेता सुरेन्द्र पाण्डेले नेपालमा उत्पादन हुने बहुमूल्य कृषि वस्तुको प्रशोधन कारखाना स्वदेशमै स्थापना गर्नुपर्नेमा जोड़ दिनुभएको छ। आज झापाको अर्जुनधारा नगरपालिकामा आयोजित एक कार्यक्रममा नेता पाण्डेले सबल अर्थतन्त्र नै देशको समृद्धिको मुख्य आधार भएकाले नेपाली अर्थतन्त्र उकास्न कृषि क्षेत्रमा लगानी बढ़ाउनुपर्ने बताउनुभयो। दुई वर्ष अघिसम्म प्रतिमन 1 लाख भन्दा माथि पुगेको अलैचीको मूल्य घटेर प्रतिमन 25,000 हाराहारीमा आएपछि यसले समग्र अर्थतन्त्रलाई नै नकारात्मक प्रभाव पारेको बताउँदै नेता पाण्डेले अलैचीको प्रशोधन कारखाना स्थापना गर्नुपर्ने बताउनुभयो। 2075 सालदेखि सञ्चालनमा आएको बाँके जिल्लाको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा उपचार सेवा प्रभावित भएको छ। अस्पतालमा क्यान्सर पत्ता लगाउने मेसिन भए पनि विशेषज्ञ चिकित्सक नहुँदा दैनिक अस्पताल पुगेका बिरामीहरू उपचार नपाएर फर्कनुपर्ने अवस्था रहेको छ। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
बाँकेको कोहलपुर तेह्रका 51 वर्षीय दिलबहादुर परियार श्रीमती अभिसरा परियारलाई लिएर सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा पहिलो पटक पुग्नुभयो। क्यान्सर पीड़ित श्रीमतीको काठमाडौँमा किमोथेरापी गराइरहेका परियार नजिकमै रहेको अस्पतालबाटै सेवा लिने उद्देश्यले खजुरा पुग्नु भएको थियो, तर किमोथेरापी चढ़ाउने एकमात्र डाक्टर भएका कारण उहाँले लामो समय डाक्टर पर्खनु पर्यो।
आर्थिकले नभ्याउने भयो, टाढा पर्यो, पहिला बीचमा 3 चोटि लगाएर सन्चो होला जस्तो लागेर छोड्छ, अब टाढाको कुरा यहाँ अहिले आज
उहाँ जस्तै हुम्लाका क्यान्सर पीड़ित सुत्त बहादुर रावलले पनि किमोथेरापीका लागि डाक्टर पर्खिरहनु भएको थियो। एकातिर किमो चढाउने डाक्टर छैनन् भने अर्कोतिर क्यान्सरका बिरामीको पहिचान गरी अपरेशन गर्ने डाक्टर नहुँदा समस्या भएको छ। अस्पतालका निमित्त प्रमुख विमल श्रेष्ठ,
हामीसँग इक्विपमेन्टहरू छँदैछन्, दक्ष जनशक्ति डाक्टरहरू नभएकै कारणले रोकिएको हो।
काजमा आएका क्यान्सर विशेषज्ञ डाक्टर विश्वराम पौडेल फिर्ता गएपछि गत असोजदेखि अस्पताल विशेषज्ञ विहीन भएको हो। अस्पताल अहिले 5 नर्स र 2 डाक्टरको भरमा चलिरहेको छ। आवश्यक जनशक्ति माग गरी स्वास्थ्य मन्त्रालयमा केही महिना अगाडि नै सिफारिस पठाइसकिएको अस्पतालका संस्थापक अध्यक्ष तथा खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले बताउनुभयो।
78 जना अस्थायी दरबन्दीको फाइल चाहिँ आर्थिक प्रशासनमा गएको छ। दरबन्दी स्वीकृत भएर आउन साथ हाम्रो चाहिँ सेवा पूर्ण रूपमा अगाडि बढ्छ।
क्यान्सर पत्ता लगाउने मेमोग्राम लगायतका अत्याधुनिक प्रविधि चितवनपछि खजुरामा मात्र रहेको अस्पतालले जनाएको छ। तर विशेषज्ञ चिकित्सक नहुँदा मेसिन त्यसै थन्किएको छ। अस्पताल पुगेका बिरामी चिकित्सक नहुँदा चितवन वा काठमाडौँ जान बाध्य छन्। स्थानीयकै सक्रियतामा स्थापना गरिएको अस्पतालमा क्यान्सरको प्रभावकारी उपचारका लागि उचित व्यवस्था मिलाउनु पर्ने टटकारो आवश्यकता देखिन्छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
वाओ, रियल मै छिटो
डाउनलोड त झनै फास्ट।
हे गाइस, के छ त्यस्तो फास्ट?
एनटीसीको 4G
प्रस्तुत छ नेपालस फास्टेस्ट 4G LTE एडवान्स्ड नेटवर्कका साथ।
यो त साच्चै नै फास्ट रहेछ।
पछिल्लो पुस्ताको NT4G LTE बिना रोकटोक 250 MBPS सम्मको डाउनलोड साथै HD मुभीजको भरपूर मजा। NT4G LTE सुचारु गर्नका लागि डायल गर्नुहोस् *444# नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि पुनः स्वागत छ। अब बाँकी समाचार। विदेशी नागरिकसँग मिलेर कृषि विकास बैंकको प्रणाली ह्याक गरी रकम निकाल्ने गिरोहका अर्का नेपाली एजेन्ट पक्राउ परेका छन्। बैंक ह्याकिङ प्रकरणमा संलग्न रहेको आरोप लागेका मोरङको रंगेली नगरपालिका 2 43 वर्षीय दीपक नेपाललाई काठमाडौँको वसुन्धाराबाट पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल बहादुर थापाले जानकारी दिनुभयो। ह्याकिङका मुख्य योजनाकार अफ्रिकी मूलका पीटरले भारतमा बसेर योजना बनाई नेपाली एजेन्टलाई प्रयोग गरेको प्रहरीको अनुसन्धानमा खुल्न आएको छ। उक्त घटनामा संलग्न मध्ये अहिलेसम्म 19 जना पक्राउ परे पनि अझै 15 जना भन्दा बढी फरार रहेको थापाले बताउनुभयो। नेपाली सेना र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महोत्तरीमा आयोजना गरेको वृहत स्वास्थ्य शिविरमा 21,849 जनाले स्वास्थ्य परीक्षण गराएका छन्। सैनिक मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले गत मंगिर 27 गतेदेखि यही पुष 6 गतेसम्म संचालित स्वास्थ्य शिविरमा संख्यात्मक र विशेषज्ञ सेवा उपलब्धताका आधारमा अहिलेसम्मकै ठूलो स्वास्थ्य शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो। 180 जना विशेषज्ञ चिकित्सक को टोलीले 10 दिनसम्म सञ्चालित शिविरका क्रममा 329 जनाको शल्यक्रिया गरिएको थियो भने शिविरमा निशुल्क औषधि वितरण गरिएको थियो। पत्रकार सम्मेलनमा प्रवक्ता पाण्डेले नेपाली सेनाले स्वास्थ्यको पहुँच नपुगेका दुर्गम स्थानहरूमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको बताउनुभयो। शिविरबाट लामो समयदेखि आन्द्रामा प्वाल परेका, जटिल गर्भावस्थामा रहेका, हर्निया भएका र ट्युमरका बिरामीले लाभ लिएको शिविर संयोजक सहायक रथी डाक्टर देवेन्द्र बहादुर खत्रीले जानकारी दिनुभयो। पर्यटन वर्षलाई प्रवर्धन गर्ने उद्देश्यले विभिन्न स्थानीय तहहरू पर्यटकीय स्थलको पहिचानसँगै पूर्वाधार विकास र प्रचार प्रसारमा जुटेका छन्। यही क्रममा बागलुङ जिल्लाको पश्चिमी क्षेत्रमा विभिन्न पर्यटकीय स्थलहरूको पहिचान भएका छन्। बागलुङबाट संवाददाता कमल पौडेलको रिपोर्ट।
बागलुङ जिल्लाको पश्चिमी क्षेत्रमा विभिन्न पर्यटकीय क्षेत्रहरू पनि उजागर हुन थालेका छन्। रुकुम र रोल्पासँग सीमा जोडिएको निसीखोला गाउँपालिका वडा नम्बर 6 उच्च भागमा रिगाताल पहिचान भएको छ भने वडा नम्बर 7 रहेको नरसिंहकोट र वडा नम्बर 2 अर्नाकोट पनि पर्यटन गन्तव्यका लागि उपयुक्त स्थान हुन सक्ने देखिएको छ। पूर्वी रुकुमको सिमानामा पर्ने पाती हाल्ने ठाउँ, त्यसमाथिको रिगाताल, तिलाचम ताल क्षेत्र अन्नपूर्ण ट्रेकिङ रूट भन्दा पनि मनमोहक रहेको तर प्रचार अभावमा ओझेलमा परेको बताउनुहुन्छ धौलागिरी पर्यटन प्रवर्धन अध्यक्ष खिमानन्द कडेल।
यो चाहिँ ढोरपाटन सिकार आरक्षीको विशाल जंगल क्षेत्रसँगै पनि जोडिएको क्षेत्र भयो। तिलाचन ताल पनि रहेको छ। रिगा ताल प्रवर्धन गर्न पर्ने नयाँ पर्यटकीय स्थल परिचय पाउँदैछ।
यसो त सरकारले घोषणा गरेको सय गन्तव्यमा नपरेका प्राकृतिक एवं धार्मिक सम्पदाहरूको पहिचानमा स्थानीय पालिकाहरू आफै जुटिरहेका छन्। गाउँपालिकाले पर्यटन प्रवर्धनका लागि आवश्यक पूर्वाधार निर्माण गरिरहेको, पर्यटन गन्तव्य बन्न सक्ने स्थानहरूको डीपीआर तयार गरेको र कर्मशः लगानी गर्दै गएको बताउनुहुन्छ निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेल।
डीपीआरै गरिसकिएको छ, हाम्रा सबै ठाउँहरू देखिने भएको हुनाले पहिलो प्राथमिकता साथ अगाडि बढाइएको छ भने भ्युटावर र त्यहाँ खानेपानीको पनि अभाव भएको हुनाले प्लास्टिक पोखरीको व्यवस्थापन गर्ने भनेर चाहिँ लागेका छौँ।
यस क्षेत्रलाई पर्यटन प्रवर्धन गर्न राज्यले प्राथमिकतामा राख्नुपर्ने, ढोरपाटन र आसपासको क्षेत्रलाई पर्यटन हब नबनाई यसको विकास हुन नसक्ने तर्क स्थानीयको छ। स्थानीय टंक पौडेल।
लुम्बिनी, स्वर्गद्वारी, ढोरपाटन, मुक्तिनाथ यसलाई चाहिँ आन्तरिक पर्यटन प्रवर्धनको एउटा हब नबनाइकन पर्यटन प्रवर्धन छुट्टै हुन सक्दैन।
यद्यपि गाउँपालिकाले पर्यटनबाटै आय आर्जन बढाएर विकास गर्ने योजना पनि बनाएको छ। पूर्ण गाउँपालिका अध्यक्ष तारना पौडेल।
हाम्रो भूगोल हो, संस्कृति हो, अथवा खोला नाला हो, अथवा पुल पुलेसाहरू हुन्, यी सबै देखाउने र यहाँबाट चाहिँ हामीले आय आर्जन गर्ने।
विस्तारै प्रचारमा आउन थालेको करिब 3200 मिटर उचाइमा रहेको रिगा ताल, नरसिंहकोट, अर्नाकोट लगायतका क्षेत्रमा आन्तरिक पर्यटक बढ़िरहेका छन्। हिउँमा खेल्नेदेखि हिमश्रृंखला हेर्नेहरूका लागि यी क्षेत्रहरू उपयुक्त देखिन्छन्। प्रचार प्रसार अभावमा बागलुङ पश्चिमका धेरै गन्तव्यहरू पर्यटकको प्रतीक्षामा छन्। स्थानीय सरकारहरूको सक्रियता सँगै गन्तव्य वृद्धि हुँदा पर्यटन वर्ष 2020 सफल बनाउन सहयोग हुनेमा दुई मत छैन। कमल पौडेल, रेडियो नेपाल, बागलुङ।
हिमपातका कारण डडेलधुरा सदरमुकाम लगायत ग्रामीण बस्तीहरूमा टेलिफोन र विद्युत सेवा अवरूद्ध भएको छ। अवरूद्ध भएको दुई दिन बित्दा समेत टेलिफोन र विद्युत सेवा सुचारू हुन सकेको छैन। लामो तथा छोटो दूरीमा सवारी साधन चल्ने ग्रामीण सड़क समेत हिमपातले अवरूद्ध भएको उग्रता र डडेलधुरा यातायात प्रणाली डडेलधुराले जनाएको छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अफ्रिकी राष्ट्र बुर्किना फासोमा एउटा बस विद्युतीय धरापमा पर्दा कम्तीमा 14 जनाको मृत्यु भएको छ। विद्यार्थीहरू बोकेको बस विद्युतीय धरापमा परेर मृत्यु हुनेमा 7 बालबालिका समेत रहेका छन्। घटनाको हालसम्म कुनै विद्रोही समूहले जिम्मेवारी लिएका छैनन्। अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशका विभिन्न भागमा जारी भीषण आगलागी अझै केही महिना जारी रहने बताउनु भएको छ। आगलागीका कारण हालसम्म 24 जनाको मृत्यु भइसकेको छ भने 50 करोड़ जनावर मरेका छन्। निकै नै सुस्त काम भएको भनेर आलोचना खेपिरहनु भएका प्रधानमन्त्री मोरिसनले घर बास गुमाएकाहरूलाई सक्दो सहयोग गर्न पनि उद्धारकर्ताहरूलाई आग्रह गर्नुभएको छ। सेप्टेम्बरदेखि लागेको आगोका कारण राजधानी क्यानबेराको वायु यस हप्ता संसारकै डरलाग्दो अवस्थामा रहेको छ। लिबियाको राजधानी त्रिपोली स्थित एक सैनिक तालिम केन्द्रमा आक्रमण हुँदा कम्तीमा 30 सैनिकको मृत्यु भएको छ भने 33 जना घाइते भएका छन्। परेडका लागि निस्केका सैनिक जवानहरू बीच विस्फोट गराइएको थियो। मृत्यु हुनेमा 18-22 वर्षका जवान रहेका बताइएको छ। इटालीको लुताज शहरमा मादक पदार्थ सेवन गरेका एक मानिसको कारले ठक्कर दिँदा 6 जर्मन पर्यटकको मृत्यु भएको छ भने 11 जना घाइते भएका छन्। हिउँमा खेल्ने खेल स्किङका लागि प्रसिद्ध लुताज शहरको दक्षिण टेरोलामा यो घटना भएको हो। बस कुरिरहेका पर्यटकहरूलाई ती कार चालकले ठक्कर दिएका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका 52 महत्वपूर्ण स्थानहरूमा एकैसाथ आक्रमण गर्ने चेतावनी दिनुभएको छ। इरानका चर्चित सैन्य कमाण्डर कासेम सुलेमानी सहितका उच्च व्यक्तिलाई लक्षित गरी अमेरिकाले इराकको राजधानी बगदादमा भीषण ड्रोन आक्रमण गरेपछि इरानले अमेरिकी का विरूद्ध बयान दिइरहेका बेला राष्ट्रपति ट्रम्पको पछिल्लो भनाई सार्वजनिक भएको हो। अब आर्थिक समाचार।
नेपाली बजारमा सुनको मूल्य आइतबार हालसम्मकै सबैभन्दा उच्च बिन्दु प्रति तोला 75,500 रुपियाँ पुगेको छ। नेपाल सुन्तानी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको मूल्य प्रति तोला 75,500 तोकेको छ। यस्तै चाँदी प्रति तोला 900 रुपियाँ पुगेको छ। गत शुक्रबार 74,500 रुपियाँमा कारोबार भएको सुनको मूल्य आइतबार 1,000 रुपियाँले बढेको हो। चाँदीको मूल्यमा भने खासै फरक परेको छैन। गत शुक्रबार अमेरिकी सेनाको हवाई आक्रमणमा परेर इरानी कुर्दिस फोर्सका प्रमुख जनरल कासिम सोलेमानी मारिए पछि दुई देशबीच युद्ध हुने आशंकाले विश्व बजारमा सुनको जोहो गर्न सुन किन्ने दर बढेकोले सुनको मूल्य वृद्धि हुन पुगेको हो। मध्य पूर्वको तनावका कारण विश्व बजारमा सुनको मूल्य 6 वर्ष यताकै सबैभन्दा उच्च बिन्दुमा पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। एक महिनाको अवधिमा नेपालमा पनि सुनको मूल्य 3,800 वृद्धि भएको छ। नेपाल भ्रमण वर्ष 2020 अवसरमा अस्ट्रेलियामा पनि विशेष कार्यक्रमको आयोजना गरी अस्ट्रेलियन नागरिकलाई नेपाल भ्रमणको लागि आग्रह गरिने भएको छ। पुष 22 गतेका दिन विदेश स्थित नेपाली दूतावासमा भ्रमण वर्षको उद्घाटन गरिने कार्यक्रम अनुसार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले अस्ट्रेलियाको सिडनीमा आयोजना हुने नेपाल भ्रमण वर्ष कार्यक्रमको उद्घाटन गर्नुहुने भएको हो। कार्यक्रममा सहभागी हुन पर्यटन मन्त्री त्यसतर्फ प्रस्थान गर्नुभएको पर्यटन मन्त्रालयका प्रवक्ता रुद्र सिंह तामाङले जानकारी दिनुभयो। अस्ट्रेलियाका लागि नेपाली राजदूतावास क्यानबेराको आयोजना सिडनीमा भ्रमण वर्षको समारोह आयोजना हुन लागेको हो। अस्ट्रेलियाका ट्राभल एजेन्सीहरूले नेपाल भ्रमणको प्याकेजहरू पनि सार्वजनिक गरेका छन्। पर्यटन मन्त्री अस्ट्रेलिया रहँदा नेपाल र अस्ट्रेलिया बीच हवाई सेवा सञ्चालनका विषयमा पनि आपसी कुराकानी हुने प्रवक्ता तामाङले बताउनुभयो। साताको पहिलो दिन आइतबार नेपाली धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढ़ेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से 16.09 बिन्दुले बढ़ेर 1182.31 बिन्दुमा पुगेको छ। नेप्सेको दोहोरो अङ्कको वृद्धिसँगै कारोबार रकममा समेत वृद्धि भएको छ। आइतबार कुल 173 कम्पनीहरूका 20,82,784 किता शेयरहरू 71,24,25,000 मूल्यमा किनबेच भएका छन्। आइतबार स्टकमा कारोबार भएका 12 समूहको शेयर कारोबार वृद्धि भएको छ।
उहाँ हुनुहुन्थ्यो भुवनाचार्य। अब खेलकुद समाचार अजय बमबाट।
सुनसरीको इनरेवामा जारी मनमोहन मेमोरियल राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल आर्मी क्लबले नेपाल सशस्त्र प्रहरी बल एफएफ क्लबलाई 108 रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी शुरूआत गरेको छ। 282 रनको विजयी लक्ष्य पछ्याएको एफएफ 39.3 ओभरमा अल आउट हुँदै 173 रनमा समेटियो। त्यसअघि टस जितेर ब्याटिङ थालेको आर्मीले निर्धारित 46 ओभरमा अल आउट हुँदै 281 रनमा समेटिएको थियो। खराब मौसमका कारण खेल केही ढिला शुरू हुँदा 4 ओभर घटाइएको थियो। न्यू स्पोर्ट क्लबको आयोजनामा बुधबारदेखि शुरू हुने न्यू डायमण्ड खुल्ला महिला भलिबल प्रतियोगितामा 7 टोलीको सहभागिता रहने पक्का भएको छ। आयोजक न्यू डायमण्डले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो। प्रशिक्षणले मात्रै भलिबल विकासमा पूर्णता नदिने हुनाले स्तरीय प्रतियोगिता गर्ने उद्देश्य सहित न्यू डायमण्ड स्पोर्ट क्लबले विगत 2 वर्षदेखि राष्ट्रिय स्तरको यो प्रतियोगिता आयोजना गर्दै आइरहेको छ। प्रतियोगिता पुष 23-26 नयाँ बस पार्क स्थित ढोरपाटन क्लबको खेल मैदानमा हुँदैछ। प्रतियोगितामा 7 टोलीको सहभागिता रहनेछ। सहभागी टोलीमा नेपाल एफएफ क्लब, न्यू डायमण्ड स्पोर्ट क्लब, नेपाल पुलिस क्लब, टप्स मावि पोखरा, त्रिभुवन आर्मी क्लब, पारामाउन्ट इङ्लिस बोर्डिङ स्कूल र ढोरपाटन स्पोर्ट क्लब रहेका छन्। प्रतियोगिता लिग कम नकआउट पद्धतिमा खेलाइनेछ। प्रतियोगिताको विजेताले 4,101 प्राप्त गर्नेछ भने उपविजेताले 3,101 रुपियाँ प्राप्त गर्नेछ। त्यस्तै तेस्रो टीमले 1,51,101 रुपियाँ सहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने चौथो हुनेले 51,101 रुपियाँ सहित प्रमाणपत्र प्राप्त गर्नेछ। भरतपुर महानगरपालिका वार्ड नम्बर 16 पर्ने कृषि तथा वन विश्वविद्यालयको समितमा रहेको 20 बिघा 6 कट्ठा जमीनमा धुर्म सुन्तली फाउन्डेशनले रंगशाला निर्माण शुरू गरिरहेको छ। गत वर्षको माघमा घोषणा गरिएको रंगशाला निर्माणले गति लिएको 1.5 महिना मात्र भएको छ। अहिले 313 जना कामदारले एकसाथ काम गरिरहेका छन्। मैदानको परिधि 471 मिटरको छ।
अब मौसम। आगामी 24 घण्टामा देशका पहाड़ी भागमा आंशिक बदली हुनेछ भने बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 16 डिग्री सेल्सियस, न्यूनतम 6.6 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम तापक्रम 13.2 डिग्री सेल्सियस, न्यूनतम 4.2, वर्षा 1.5 मिलिमिटर। पोखराको अधिकतम तापक्रम 17.5 डिग्री सेल्सियस, न्यूनतम 6.8, वर्षा 1.9 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 16.7 डिग्री सेल्सियस, न्यूनतम 4.5 र दिपायलको अधिकतम तापक्रम 17 डिग्री सेल्सियस, न्यूनतम 4.7 र वर्षा 1.2 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। आगामी माघ 9 गते निर्वाचन हुने राष्ट्रिय सभा सदस्यको 18 पदका लागि 45 जनाको उम्मेद्वारी दर्ता। यही पुस 23 गतेका लागि बोलाइएको नेकपा केन्द्रीय कमिटी बैठक आगामी माघ 15 गतेसम्मका लागि स्थगित गर्ने नेकपा सचिवालयको निर्णय। निजगढ़ हेटौडा भरतपुर विद्युतीय रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन डीपीआर निर्माणका लागि सम्झौता र अफ्रिकी राष्ट्र बुर्किना फासोमा भएको यात्रु बस दुर्घटनामा 14 जनाको मृत्यु। हौस् त, साँझ 7 बजेको समाचार सकियो। हाम्रो को समाचार 8 बजे अंग्रेजीमा प्रसारण हुनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्कार।